नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासित कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन.कमबाट संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि तपाईँले सुन्न सक्नुहुन्छ। बुधबार अर्थात आजको कार्यक्रम आर्थिक विशेष हुनेछ। केपी ओली नेतृत्वको सरकारले आर्थिक समृद्धिलाई मुख्य नारा बनाएको छ। नेपालको आर्थिक समृद्धिका लागि कृषि, पर्यटन, जलविद्युत लगायतका क्षेत्र महत्वपूर्ण मानिन्छन्। पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको छ। देशमा रहेका सम्पूर्ण मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण र विकास गरी तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई देशको आर्थिक आधारको रूपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पुर्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम गर्दै आएको छ। नेपालको सांस्कृतिक विविधता अनुपम रहेकोले यसलाई संरक्षण, विकास र प्रवर्धन गर्दै यसको आर्थिक उपयोग एवं पर्यटनको मुख्य उत्पादन र गन्तव्यको रूपमा विकास गर्न आवश्यक छ। हवाई सेवाले भौगोलिक विषमतामा यातायात सेवा उपलब्ध गराउनुको अतिरिक्त बाह्य र आन्तरिक रूपमा पहुँच विस्तार भई पर्यटन सेवामा समेत पर्याप्त योगदान पुर्याउने भएकोले यी तीनवटै क्षेत्रलाई एकीकृत रूपमा अघि बढ़ाउन एउटै मन्त्रालयको कार्यक्षेत्रमा राखिएको छ। त्यसैले आजको कार्यक्रममा समृद्धिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अहिले गरिरहेका काम र अबका योजनाबारे हामी कुराकानी गर्दैछौ। कुराकानीमा हुनुहुन्छ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी। मन्त्रीज्यू, स्वागत छ तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा।
हजुर, धन्यवाद।
सन्चै हुनुहुन्छ?
ठिक छु।
व्यस्त पनि निकै व्यस्त हुनुहुन्छ?
व्यस्त नै छु।
के कसरी अघि बढ़िरहेछ मन्त्रालयको काम, यहीबाट कुराकानी अघि बढ़ाउन?
मैले मन्त्रालयको जिम्मेवारी लिइसके पछाडि मन्त्रालयलाई बुझ्ने प्रयास नै गरे। सबैभन्दा म मन्त्रीको रूपमा आइसकेको 3 दिन पछाडि नै मैले औपचारिक कामहरू र ब्रिफिङ र अरू कामहरू रेगुलर गरेँ। सुरुमा म कहीँ नगइकन यहाँ बसेर नै काम गरेँ र 100 दिनमा गर्ने कामहरूको चाहिँ फाइनल गराइयो, त्यसलाई सार्वजनिक गरियो र अब ती कामहरूका सन्दर्भमा त्यसलाई कार्यान्वयन गराउने र मन्त्रालयका सबै संरचनाहरूलाई प्रभावकारी रूपमा परिचालन गर्ने र खास गरिकन मन्त्रालयकामा उत्पन्न भएका समस्याहरू, चाहे सिभिल एभिएसनको कुरा होस्, चाहे चाहिँ संस्कृति मन्त्रालयको कुरा होस्, चाहे अरू मन्त्रालय अरू के अरे संस्कृतिसँग जोडिएको कुरा होस्, यी सबैलाई त्यहाँ देखिएका समस्याहरूलाई चाहिँ समाधान गर्ने कुरामा नै म केन्द्रित रहेँ र अहिले करिब करिब पुराना बासी करिब 90% समस्याहरू चाहिँ समाधान भएका छन्। त्यो सबैभन्दा खुसी लाग्दो कुरा हो र हामीले खास विषयहरूलाई अन्तर्राष्ट्रिय विमानस्थल लगायतका खास अन्तर्राष्ट्रिय विमानस्थलका निर्माण लगायतका कामलाई अलिकति बढी प्राथमिकता दिएका छौँ। ती कामहरूमा प्रगतिहरू चाहिँ भइरहेका छन्।
विमानस्थलको कुरा निकालिहाल्नुभयो, तपाईँलाई ट्विटरमा सबैले पहुँच्छ, मेन्सन गरेर पनि लेख्नुहुन्छ। विमानस्थलमा अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा यात्रुहरूले उभिनु परिरहेको तस्विर तपाईँलाई नै मेन्सन गरेर पठाउँदाखेरि तपाईँलाई लागेको विचार के लागेको थियो त्यतिखेर?
मेरो चाहिँ आउने बित्तिकै अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सुधार गर्ने मेरो थियो। त्यसअनुसार मैले 21 घण्टा चलाउने एयर ट्राफिक म्यानेजमेन्टको काम गर्ने अनि जहाजहरूलाई चाहिँ व्यवस्थापन गर्ने विभिन्न ठाउँहरूमा चाहिँ प्रदेशलाई बेस बनाएर चलाउन लगाउने र त्यसभित्रको सरसफाई अरू व्यवस्थापनमा म जुटिरहेको थिएँ। स्वाभाविक त्यो काम पनि अगाडि बढेकै थियो। साथीहरूले त भनिरहेका हुन्छन् ल बस्ने ठाउँ भएन भनेर, चाहिँ उभिरहेको मान्छे, सुतिरहेको मान्छे, फोटोहरू मेन्सन गरेका थियो मलाई। अनि पछि मैले ती त मैले सबै सधैँ एउटा मात्रै होइन, सबै मेरो मन्त्रालयसँग जोडिएका मात्रै होइन, अरू पनि मलाई मेन्सन हुन्छन् किनभने रेस्पोन्स हुन्छ भनेर नै गर्ने हो। त्यस कारणले
सबैलाई
म धन्यवाद दिन चाहन्छु। त्यसपछि अन्तर्राष्ट्रिय विमानस्थलमा चाहिँ मैले भनि पनि सकेका थिएँ अनि छिटो कुर्सी ल्याएर राखियो र सँगसँगै डोमेस्टिक एयरपोर्टमा पनि जुन अहिले कुर्सी धेरै थपिया छ र मैले त्यसलाई फोडेर फराकिलो अझै फराकिलो बनाउँदैछु त्यो काम चाहिँ अहिले अगाडि बढिरहेको छ। तपाईँले त्यहाँ अहिले गएर हेर्नुभयो भने अन्तर्राष्ट्रिय विमानस्थल टिआइएर चाहिँ डोमेस्टिक दुइटैमा केही परिवर्तन पाउनुहुन्छ, जस्तो त्यहाँको सेक्युरिटीको कुरा होस् अथवा अरू जति पनि व्यवस्थापनका कुराहरू त्यसमा धेरै ठुलो चेन्ज आइरहेको छ।
त्यो कुर्सी नै फेर्ने कुरामा, कुर्सी फेरिसकेपछि पत्र पत्रिकामा समाचार पनि आयो अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा मन्त्रीको आदेशमा चाहिँ कुर्सी राखियो भनेर, त्यो मन्त्रीले आदेशै दिनुपर्ने रहेछ कि के रहेछ यो?
होइन, हाम्रा संरचनाहरू अझ प्रभावकारी रूपमा छैनन्, तर मैले कुर्सी मात्रै होइन समग्र टिआइएको सुधारका सन्दर्भमा काम गरेका थिएँ, कुर्सी पनि एउटा
देख्ने चाहिँ कुर्सी देखियो
तर अरू धेरै सुधारहरू चाहिँ अगाडि बढेका छन्।
त्यो चाहिँ कुर्सी राख्न पनि मन्त्रीले निर्देशनै दिनुपर्ने रहेछ,
त्यो त हाम्रा संरचनाहरू कमजोर छन्। हाम्रा संरचनाहरूले आफैले चाहिँ जानेर धेरै गर्ने, सकारात्मक तरिकाले सोच्ने होइन, सोच्ने कुरा सृजनात्मक हुने कुरा छैन। सकेसम्म पहिला नकारात्मकबाट, नेगेटिभबाट, असहयोगबाट, हेरौँ न भन्नेबाट सुरु गर्ने चलन छ। यसलाई सपोर्ट गरेर चाहिँ राम्रो बनाऊ भन्ने छैन, अनि अर्कोले काम गरेन, अर्कोले ऊ गर्यो, अर्काको देख्ने, तर आफूले काम नगरेको थाहै नपाउने छ। तर फेरि मेहनत गरेर असाध्यै काम गर्ने साथीहरू पनि छन्। त्यसले गर्दाखेरि यहाँ दुइटै छ, एउटा कुरा गर्ने र कसरी तल एउटा मान्छेलाई खसाल्ने तल अथवा तल पार्ने, यो ध्यान भएको छ। हाम्रो टोटल ब्युरोक्रेसीको, टोटल हाम्रो राज्य संरचनाको राजनीतिक चरित्रै यस्तो भयो क्या, यो चरित्रलाई परिवर्तन नगरिकन, सकारात्मक सोच विकास नगरिकन, मेहनत गर्ने, परिश्रम गर्ने, काम गर्ने, सृजनात्मक हुने, देशको लागि केही गर्ने हो, हरेक मान्छेले गर्ने हो नि त, ए त्यसले कसरी गर्छ हेरौँ न त भन्ने होइन नि त, त्यस हिसाबबाट जाने चाहिँ एउटा वातावरण हामीले तयार पार्नुपर्छ। त्यो पारेनौँ भने एकले अर्कालाई अल्झाएर नै कोही अगाडि बढ्न दिँदैन।
अब हामी विमानस्थलकै कुरा गरिरहेका छौँ, जहाजहरू आकाशमा धेरै बेर होल्ड गर्नुपर्ने स्थिति पनि छ, अघि पनि कुरा गर्नु, त्यसैकै कारणले विमानस्थलमा भिड हुन्छ, बस्ने ठाउँ हुँदैन, समस्या अनेक आउँछन्। यो हिसाबले हेर्दाखेरि त हामीलाई त काठमाडौँमा भएको अन्तर्राष्ट्रिय विमानस्थल साँगुरो भइसकेको छ।
काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थल साँगुरो भइरहेको छ, त्यस कारणले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेमा एकदमै स्पिडली हामीले तयारीका कामहरू गरेका छौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढेको छ, स्पिडली कन्स्ट्रक्सनको काम अगाडि बढेको छ। भैरवाको अलिकति अल्झिरहेको थियो, त्यसलाई फुकाएर म मन्त्री हुने बित्तिकै त्यसलाई फुकाएर चाहिँ त्यो अहिले काम अगाडि बढेको छ र हामी एक वर्षमा चाहिँ जहाज उडाउन सक्छौँ। एक वर्षमा जस 19 जहाज चाहिँ
भैरवाबाट
अपरेसनमा आउने हिसाबले हामीले काम गरिरहेका छौँ। र अर्को डोमेस्टिक अर्को एयरपोर्टको खोजी नजिकै कहीँ गरिरहेछौँ। अर्को अहिले हामीले 3 घण्टा बढाएपछि इन्टरनेसनल फ्लाइटहरूको समय 3 बजेसम्म हुने भयो, 3 बजेसम्म जहाज आउन पाउँछ, बिहान 3 बजेसम्म। त्यसले गर्दाखेरि यतापट्टिको चान्सेस हुन्छ नि त, अगाडिको चाहिँ ट्राफिक कम हुन्छ, टोटल स्पेसमा 3 घण्टा बढ्यो नि त होइन। अनि अर्को भनेको यसलाई हामीले अहिले त सानो स्टडी गराएका छौँ, समग्रमा भन्नुपर्दाखेरि हामीले एयर स्पेस म्यानेजमेन्टलाई रिभ्यू गर्दैछौँ। हामी यही अवस्थामा जस्तो मालदिव्समा भन्नुहोस् अथवा बम्बईमा भन्नुहोस्, अरू अरू एयरपोर्टहरूमा धेरै चल्न सक्छ, हाम्रो कहाँ किन सक्दैन त, हामीको एयर स्पेस म्यानेजमेन्ट गर्ने कुरा त्यस्तो पऱ्यो भने हामी यहाँको सँगसँगै बाहिरको एक्सपोर्टहरू ल्याएर पनि, बाहिरको कति आउटसोर्सिङबाट ल्याएर पनि होइन हामीले चाहिँ एयर स्पेस म्यानेजमेन्ट गर्नुपर्नेछ। सँगसँगै अब यो ट्राफिकको, एयर ट्राफिक हुनेको पछाडि कन्जेक्सनको निम्ति सडक पनि एउटा महत्वपूर्ण कारण हो। म आउने बित्तिकै क्विक स्टडी गराएँ, स्टडीले के देखाउँछ भने 22-23% कारण त सडक हो। यदि सडक काठमाडौँबाट मुङलिङसम्म जाने, नारायणगढ मुङलिङको सडक राम्रो भइदिएको भए होइन, नाउडुङ्गाबाट चाहिँ उता पोखरा र उता जाने चाहिँ राम्रो भइदिएको भए, यता पूर्वतिर जाने राम्रो भइदिएको भए होइन, हाम्रा सडकहरू राम्रो भइदिएको भए भरतपुरको लागि चाहिँ जहाज चढ्न कोही एयरपोर्ट जाने थिएन नि त, जहाज चढ्न जाँदाखेरि सिमराको लागि जाने थिएन। आज 25-26 फ्लाइट छन् त्यहाँ, त्यसले चाहिँ कन्जेक्सन बढाएको छ। पोखरामा त्यही छ, त्यसले कन्जेक्सन बढाएको छ। त्यसले गर्दाखेरि मुख्य कुरा के हो भने यो कन्जेक्सनको कारण सडक प्रभावकारी नहुनु पनि हो, सडक राम्रो हुनु पर्यो। अर्को यो कन्जेक्सनमा के छ भने डोमेस्टिकहरू अत्यधिक धेरै भए, यहीँबाट जहाँ त्यहीँ देशका विभिन्न ठाउँ जाने, अब काठमाडौँबाट सबै ठाउँ जाने होइन, काठमाडौँबाट मुख्य ठाउँहरूमा जाने, नेपालगञ्ज जाने हुन्छ होला, धनगढी जाने हुन्छ होला होइन, त्यहाँबाट चाहिँ पोखरा जाने हुन्छ होला, भैरवा जाने हुन्छ होला, विराटनगर जाने हुन्छ होला, यस्ता मेन ठाउँमा जाने र ती सेन्टरबाट चाहिँ अरू पहाडी र वरपरका ठाउँहरूमा जाने, यस्तो अवस्था बनाउने हो भने ठिक हुन्छ। त्यसका लागि यसमा जस्तो अहिले पोखरामा म आउँदा आउँदै पहिलो निर्णय गरेको नै पोखरामा एयर वासस्थान त्यहीँ बस्नेर चाहिँ त्यहाँबाट चलाउने, नेपालगञ्जमा भइरहेको छ, विराटनगरमा पनि हुने बनाउने, हामी जुन काम अगाडि बढाएका छौँ यो अगाडि बढ्यो। यसले के गर्छ, यहाँको फ्लाइटलाई कम गराउँछ,
काठमाडौँको
चाप कम गराउँछ। अब अर्को फेरि कतिपय कामहरू जस्तो उसँग यो एयर ट्राफिकसँग जोडिएको हाम्रो इफिसियन्सी बढाउनु पर्यो, यस हिसाबबाट हामीले काम गरेका छौँ। मलाई के लागिरहेको छ भने अब डोमेस्टिक एयरपोर्ट चाहिँ यहाँ नजिकै बनाउने अवस्था सिर्जना भए पछाडि र इन्टरनेसनलहरू बन्दै गरिसकेपछि यो समस्या चाहिँ आउने छैन। अहिले त यही कारणले पनि कन्जेक्सन भएको र यसमा चेन्ज आएको छ, चेन्ज आएको छ र अबको 35-40 दिन पछाडि साँच्चीकै चेन्ज देख्नुहुन्छ,
अलिअलि चाहिँ महसुस गर्न थालेको छौँ। 40-45 दिनपछि चाहिँ विमानस्थलको समस्या चाहिँ
विमानस्थलको समस्या तर जस्तो यस बीचमै हामीले मैले 100 दिनमा गरिने 110 वटा कामको मेन सामान्य त्यति मात्रै काम त धेरै कामहरू
त्यसमा विमानस्थल सुधार पनि सुधार छ नि,
तर हामी धेरै कामहरू गरिसक्यौँ, त्यहाँभन्दा पनि बढी अब काम हुने ठाउँमा पुग्यो। जस्तो हामीले चाहिँ कर्णाली प्रदेशको राजधानीमा कुनै जोडिएको थिएन,
काठमाडौँबाट
अब अहिले चाहिँ टुनेटर होइन कि एटीआर पनि जान सक्ने भयो, जाने गरी चाहिँ हामीले त्यहाँ काम गरेका छौँ। धनगढीको एयरपोर्टलाई रात्रिमा चलाउने भएपछि दिउँसोको कन्जेक्सन अलिकति घट्छ, त्यस हिसाबमा धनगढीमा गऱ्यौँ। अब हामी भद्रपुरलाई पनि रातिमा चलाउने गरी चाहिँ तयारी गर्दछौँ, 6 महिनामा चाहिँ त्यो हामी अपरेसनमा आउँछ, झापाको भद्रपुर। यसरी चाहिँ हामीले फ्लाइटहरू चाहिँ लाई राति अर्को म्यानेज गर्दै जाँदाखेरि यो कन्जेक्सन गर्छ। भएको अवस्थाको रिसोर्स के पूर्वाधारमा यसको अप्टिमम युज अत्यधिक प्रयोग गर्ने कुरा प्रमुख कुरा हो, त्यसले गर्दा यसलाई हामी ध्यान दिएर काम गरेका छौँ यतापट्टि। अब अर्को चाहिँ अब जस्तो संस्कृति सम्पदाहरूको पुनर्निर्माण,
सम्पदाकोमा म अलि पछि आउँछु, म विमानस्थलकैमा अघि आन्तरिकको अलिकति कुरा गर्दै हुनुहुन्थ्यो, आन्तरिक काठमाडौँ नजिकै काहीँ गर्ने खोजी भइरहेछ भनेर पहिला पनि कुरा उठेको थियो, काभ्रेको कुनै ठाउँमा बनाउने
ठुले चौर र चाहिँ पाँच खाल थियो होइन, अब हामी खोजिरहेछौँ
स्टडी।
एक महिनामा यो मेरो 100 दिन भित्र कहाँ हुने कसरी हुने कुराको डिक्लेयर हुन्छ, सम्भव रहन्छ भने पनि असम्भव डिक्लेयर हुन्छ। यहाँ डबल रन वे यहाँ नहुने भएको हुनाले हामीलाई अवश्य अप्ठ्यारो परेको, डबल रन वेको निम्ति ग्याप चाहिँ 1 किलोमिटर चाहिन्छ, 1 किलोमिटर ग्यापको हिसाबबाट भन्नु पर्दाखेरि चाहिँ त्यो यहाँ यो सम्भव छैन। अब यही बिचमै चाहिँ जस्तै एयरपोर्टमा चाहिँ जग्गा मुआब्जाको समस्या नि समाधान गरियो नि त, कम्तीमा अब त्यहाँ निर्माण गर्न पाउने भयो, त्यसलाई एक्सटेन्सन गर्न पाउने भयो, साना साना यहाँ अल्झिएका कामहरूलाई चाहिँ हामीले गरेका छौँ। र म तपाईँलाई भन्न चाहन्छु यो पनि अब 100 दिन भनेको करिब अब 40 दिनमा हामीले एयरपोर्ट डोमेस्टिक कहाँ बन्छ कसरी बन्छ, बन्दैन कि नहुने रहेछ भने नहुने कुराको चाहिँ एकदम क्लियर गराउँछौँ, तर हाम्रो हुने दिशामा नै खोज्ने कुरामा
हुन्छ हुँदैन। 40 दिनमा डोमेस्टिक एयरपोर्ट काठमाडौँ नजिकै बनाउने भन्ने कुरा भयो। अब सँगसँगै नेपाल वायु सेवा निगमको सुधारको कुराहरू पनि छन्, त्यो पनि तपाईँकै जिम्मेवारीमा परेको हो। अब अहिले विमान छैन, यात्रुले टिकट काटेर विमान चढ्न भनेर विमानस्थल पुगेको बेलामा चाहिँ नि कहिले टायर पञ्चर भएर कहिले के भएर विमान रोकिरहँदा यात्रुहरूले दुःख पाइरहेका छन्। नेपालको राष्ट्रिय ध्वजा भाग यसको सुधारको लागि चाहिँ नि
अब एनएससीको सुधारको लागि यसको यसलाई इन्टरनेसनल र डोमेस्टिक घरेलु र बाह्य दुईटा त्यसलाई डिभाइड गर्ने विचारमा छु र यसको सेवा चाहिँ पहाड़ी जिल्लाहरू सबै ठाउँमा र दुर्गम ठाउँमा पुर्याउनु पर्दछ। दुर्गम ठाउँमा हवाई सेवा पुर्याउने मेरो अर्को लक्ष्य हो, त्यसका लागि काम पनि अलिकति सुरु भइसकेको छ। सबै प्रकारका सिन्डिकेटहरूलाई अन्त्य गर्ने हो, त्यहाँ पनि सिन्डिकेटहरू छन्,
हवाई
सिन्डिकेट सबै टिकट चाहिँ क्याप्चर गर्ने अथवा चाहिँ चार्टर गर्ने, चार्टर गरेर अनि चार्टर गर्ने मान्छेले टिकट बेच्ने फेरि चार्टर गयो भने त आफू जाने टिकट बेच्न पाउँदैन नि, उसले फेरि टिकट बेच्ने, तिन गुणा चार गुणा चाहिँ महँगोमा टिकट बेच्ने, यी यस्ता खालका विकृतिहरूलाई हामी चाहिँ हटाउँछौँ र निजी खास गरिकन प्राइभेट सेक्टरको चाहिँ जति पनि एयरलाइन्स हो यसको एउटा उसमा आउनुपर्दछ, दायरामा आउनुपर्दछ, काम गर्ने आफ्नो दायरामा आउनुपर्दछ। हामीले अर्को चाहिँ अब इन्टरनेसनल फ्लाइटलाई बढाउनेमा त हामी गइ नै हाल्यौँ, जस्तो नेपालगञ्जलाई अलिकति एक्सटेन्ड गरेर नेपालगञ्जबाट इन्डिया, इन्डिया नेपालगञ्ज चलाउन सकिन्छ कि त्यो सम्भाव्यतालाई हामी हेरेका छौँ। विराटनगर, जनकपुर, नेपालगञ्ज, धनगढीलाई त्यस हिसाबबाट पनि विकास गर्न खोजिरहेछौँ। यस्ता धेरै कामहरूलाई चाहिँ हामीले अगाडि बढाएका छौँ। अब यो 100 दिनमा हाम्रो के रिजल्ट निस्कन्छ त्यसका आधारमा हामी फेरि अल्पकालीन, दीर्घकालीन, मध्यकालीन कार्यक्रमहरूको पनि फेरि ऊ बनाइरहेछौँ। नीति कार्यक्रम र बजेटका लागि पनि तयारी गऱ्यौँ। अब हामी 100 दिनको सकिने बित्तिकै हामी हाम्रा खुट्टामा उभिएर भन्न सक्छौँ कि ए हाम्रो चाहिँ क्यापासिटी यो रहेछ, हामी यो गर्न सक्छौँ, यो सक्न यस्तो छ र हामी फर्दर भविष्यमा यो गर्ने हो भन्ने पनि हामी डिक्लेयर गर्छौँ।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिन्दो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अहिले गरिरहेका काम र अबका योजनाबारे मन्त्री रविन्द्र अधिकारीसित हामीले कुराकानी गरिरहेका छौं। संस्कृति र पर्यटन क्षेत्रका बारेमा मन्त्रालयका काम र योजनाबारेको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अहिले गरिरहेका काम र अबका योजनाबारे मन्त्री रविन्द्र अधिकारीसित हामीले कुराकानी गरिरहेका छौं। विश्राम अघि हामीले उहाँसित विमानस्थल सुधारका लागि भइरहेका काम र उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउने अबका योजनाबारे सुनिसक्यौं। अब चाहिँ हामी उहाँसित संस्कृति र पर्यटन क्षेत्रका बारेमा केन्द्रित रहेर कुराकानी अघि बढाउँदैछौं। मन्त्रीज्यू, फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा।
हजुर, धन्यवाद।
विश्राम अघि त हामीले अब नागरिक उड्डयन र विमानस्थल सँगसँगै नेपाल एयरलाइन्सको कुराहरू गर्यौं, सँगसँगै तपाईँको जिम्मेवारीमा संस्कृति तथा पर्यटन मन्त्रालय पनि हो। संस्कृतिको क्षेत्रमा अघि नै भन्दै हुनुहुन्थ्यो, मैले रोकेको थिएँ।
संस्कृतिको सन्दर्भमा के छ भने, जस्तो अब रानी पोखरीको निर्माणमा चाहिँ केही समस्या उत्पन्न भएको थियो, त्यो समाधान भएको छ। म आफै महानगरपालिका गएँ, काष्ठमण्डप लगायतका धरहरा सम्बन्धमा चाहिँ एक हिसाबमा समस्या समाधान भएर काम अगाडि बढेका छन्। सम्पदाका जति पनि निर्माणका काम हो त्यसलाई एकदम द्रुत गतिमा अगाडि बढाइएको छ। अब आउने वर्षमा 80% सम्पदाका कामहरू चाहिँ पुननिर्माण भइसक्नेछन्। अरू केही कामहरूको लागि कम्ती 2-3 वर्षमा हामीले चाहिँ सिद्ध्याउनेछौँ। मलाई लाग्छ यो वर्ष, आउने वर्ष सम्पदाहरूको पुननिर्माणको वर्ष हुनेछ। सबै कुनै ठाउँमा पनि सम्पदा निर्माणका सन्दर्भमा कुनै ठाउँमा पनि अब विवाद छैनन्। साना साना विवाद हुने एउटा कुरा हो, तर विवादहरू छैनन्। ती विवादहरूलाई समाधान गऱ्यौँ हामीले र अब केही त यही 100 दिनभित्रमै पुरा हुँदैछन् होइन। त्यसले गर्दाखेरि म चाहिँ सम्पदाका सन्दर्भमा म एकदमै धेरै अहिले पछिल्लो अवधिमा आज म ह्याप्पी छु। यसमा मेरो रुचिको विषय पनि हो, त्यसले गर्दाखेरि कामहरू भएको छन्। हामी चाहिँ अब छिटै यसको निर्माणको अवस्था के रहेछ भन्ने कुराको चाहिँ स्थलगत ऊ पनि गर्दैछौँ। म तपाईँलाई पनि आमन्त्रण गर्न चाहन्छु, स्वागत हुन्छ होला सम्भवतः।
सँगसँगै धरहरा निर्माणको कुरा पनि, अहिलेको प्रधानमन्त्री केपी
शर्मा, त्यसपछि एनटिसीलाई दियो, अनेकन भयो, जिगज्याग भयो। अब यो पुननिर्माण प्राधिकरणले, सरकारले बनाउने हो, हामीतिर आएको छ, त्यस हिसाबका सबै कामहरूलाई अगाडि बढाइएको छ। अब धरहरा पुननिर्माणको काम अगाडि
कुन मोडेलमा बन्छ?
धरहरा पुननिर्माण हामी आफै बनाउँछौँ र धरहराको हामी अहिले चाहिँ मूलत सम्पदा निर्माणमा मौलिकता नजाने गरी नै बनाउँछौँ।
बन्छ त्यसो भए,
बन्छ, त्यसमा कुनै शङ्कै छैन।
अब चाहिँ पर्यटनतिरको लागौँ। पर्यटनमा चाहिँ धेरै समस्याहरू देखिएको छ,
समस्याहरू छन्। तर अब सँगसँगै जस्तो अहिले पर्यटन बोर्ड ती धेरै समस्याहरूबाट तङ्ग्रिएर काम अगाडि बढेको छ, अब त्यसमा मलाई खुसी छ। अब हामीले भिजिट इयर 2020 पर्यटन वर्ष 2020 लाई मनाउन गइरहेछौँ। अथवा त्यसमा मैले चाहिँ यहाँ 20-25 लाखको कुरा थियो, मैले 15 लाख बनाउने टुरिस्ट पुर्याउने भनेको छु, मलाई लाग्छ 20 लाखै पुग्छ त्यो। हामी त्यसका लागि सबै खालका तयारीहरू गरेका छौँ र अब चाहिँ जस्तो एकपटक यहाँको होटलहरू रिसोर्टहरू बनाउने कुरा होस् अथवा एयरलाइन्सको कुरा होस् अथवा सडकको कुरा होस् अथवा मार्केटिङको कुरा होस् सबैलाई चाहे हाम्रा चाहिँ टुरिज्म प्रडक्टहरू होइन पर्यटक वस्तुहरू चाहिँ तयार पार्ने कुरा होस् त्यसमा हामी एकसाथ लागिरहेछौँ। 100 थप डेस्टिनेसनहरू चाहिँ हामी बनाउँदैछौँ, 7 प्रदेशमा मेजर डेस्टिनेसन गर्दैछौँ। ती 100 डेस्टिनेसनमा हामी स्थानीय सरकारसँग, प्रदेश सरकारसँग, अरू सङ्घ संस्थाहरूसँग पनि पार्टनरसिपमा काम गर्न चाहन्छौँ। मिलेर काम गर्दा हामी पनि पैसा हाल्छौँ, उहाँहरूले हाल्नुहुन्छ, सबै जनताको सहभागिता, प्राइभेट सेक्टरको सहभागिताबाट हामी त्यस्ता टुरिज्म प्रडक्टहरू निकाल्छौँ, आन्तरिक पर्यटनलाई एकदमै प्रभावकारी बनाएर लैजान्छौँ। अस्ति मात्रै हामीले कर्णाली चाहिँ भ्रमण वर्ष चाहिँ होइन रारा कर्णाली भ्रमण वर्ष एउटा ठुलो उसका साथ अगाडि बढाएका छौँ, मलाई विश्वास छ त्यसले एकदमै धेरै परिणाम निकाल्नेछ, त्यस अनुसारका त्यहाँ पूर्वाधारहरू बन्नेछन् होइन। र हाम्रो पर्यटन खास गरिकन काठमाडौँ, पोखरा, लुम्बिनी र चितवनमा बढी खुम्चिएको पर्यटन देशव्यापी रूपमा लैजाने हाम्रो अभियान हुनेछ र हामी त्यस काममा लागेका छौँ। त्यस अनुसार चाहिँ मैले यति मात्रै भन्न चाहन्छु, हाम्रो पर्यटनलाई हामी गुणस्तरीय पर्यटन र सँगसँगै हाम्रो पर्यटनका सन्दर्भमा कति संख्या भन्ने पनि एउटा छ, तर जिडिपीमा अहिले तत्कालका लागि 10% कन्ट्रिब्युसन तर भविष्यमा 15% कन्ट्रिब्युसन बनाउने कुराका साथ हामी जानुपर्दछ। र त्यसो भयो भने यसको आकार प्रकार फराकिलो हुन्छ, रोजगारी त्यही अनुसार, उद्यम त्यही अनुसार गरिरहेको छ यसले, त्यसले गर्दाखेरि यो सेक्टर नै प्राइभेट त्यो निजी क्षेत्रलाई बढी सेवामुखी पनि बनाउने, सक्षम पनि बनाउने अनि निजी क्षेत्र मैत्री एउटा वातावरणहरू चाहिँ हामीले निर्माण गरेर पर्यटन उद्योगलाई साँच्चै उद्योग रूपमा हामी इस्टाब्लिस गर्नेछौँ।
कर्णाली महोत्सवको कुरा गरिहाल्नु भयो, कर्णाली प्रदेश सरकारले आयोजना गरेको थियो, केन्द्रको प्रधानमन्त्री गएर तपाईँ पनि जानुभयो, उद्घाटन गर्नुभयो, तर त्यहाँ पूर्वाधारहरू छ आन्तरिक पर्यटनलाई धान्न सक्ने?
प्रदेश सरकारले आयोजना गरेको सँगसँगै हामी हाम्रो पार्टनरसिप पनि थियो टुरिज्म बोर्डले चाहिँ, मैले टुरिज्म बोर्डको पार्टनरसिप थियो त्यहाँ होइन, त्यस अनुसारको सपोर्ट गराएको थियौँ हामीले। अर्को चाहिँ त्यसको लागि चाहिने पहिला पूर्वाधारहरू त्यही सुर्खेतसँग जहाज होस् अथवा उता जहाज चढ्ने कर्णालीका अरू ठाउँहरूमा जहाज चल्ने अवस्था चाहिँ हामीले बनाएका छौँ। अब पूर्वाधारका अर्कोमा चाहिँ क्रमशः होटलहरू बन्दैछन्, ठुल्ठुला होटलहरू पनि बन्दैछन्। अब कर्णाली जाँदाखेरि चाहिँ सिसिसी गर्नुपर्ने छैन होइन। अब एउटा कुरा के, जाने क्रमै सुरु भएन भने होटल बनाएर यही मान्छे त कुर्दैन, जब मान्छे जान थाल्छन् अनि होटल ए होटल चलाउने हो नै हुँदो रहेछ भन्ने थाल्छ, त्यसपछि होटल बनाउने हो, पहिला त टेन्टमै बस्ने हो होइन, एकैचोटि चाहिँ पर्यटक आउनेछन् भने होटल बनाएर त बस्दैन नि त, त्यो फलो रेगुलर भयो। ल यो पर्यटन वर्ष चाहिँ अब 2075 चाहिँ रारा कर्णाली पर्यटन वर्ष चाहिँ प्रभावकारी रूपमा सम्पन्न भयो भने त्यहाँ म एकदम दावाका साथ भन्छु 2000-3000 अटाउने होटलहरू त्यो कर्णालीको वरपर चाहिँ बन्नेछन्।
अब होटल बनिसकेपछि देखिने समस्याको कुरा, तपाईँ पोखराको मान्छे, पोखराको फेवाताल कस्तो थियो भनेर मैले भनिरहनु परेन, तपाईँले बाल्यकालमा देख्नुभएको फेवाताल र अहिलेको फेवाताल फरक छ, तपाईँले बाल्यकालमा फेवाताल जस्तो देख्नुभएको थियो अहिले रारा त्यस्तै छ, म गलत छैन भने, तर भविष्यमा फेवातालै बन्ने हो कि रारा, त्यो स्थिति
त्यसबाट राराको 2-5 किलोमिटर कति हुन्छ वरपर चाहिँ हामीले कन्स्ट्रक्सनको काम, निर्माणका कामहरू गर्न दिनु हुँदैन र रारामा झर्ने पानी ढलो भएको ठाउँहरूमा घर र अरूहरू बनाउनु हुँदैन किनभने रारामा फोहोर मिसिन्छ, त्यस अनुसारको व्यवस्थाका लागि हामीले काम गर्दैछौँ। त्यसको सफाई एउटा कुरा के छ भने तालो यिनलाई म्याक्सिमम प्रयोग गर्नुपर्छ, युटिलाइज गर्ने, उपयोग गर्ने हो, तर यसलाई संरक्षण गरेर यसलाई प्रवर्धन गरेर राम्रो गराए
संरक्षणको कुरा निकाल्यो,
त्यसमा त्यसमा कुनै पनि कमी हुँदैन, त्यसमा कमी हुँदैन, प्रदेश सरकार पनि त्यसमा सेन्सिटिभ छ, हामी पनि सेन्सिटिभ छौँ।
सँगसँगै पर्यटनको कुरा गर्दा लुम्बिनीको
लुम्बिनीको कुरा, अब हामी लुम्बिनी जयन्ती मनाउन गइरहेछौँ, अन्तर्राष्ट्रिय सम्मेलन गर्दैछौँ 15-16 गते 17 गते उषा बुद्ध जयन्ती छ होइन, त्यस हिसाबबाट काम भइरहेछन्।
लुम्बिनीमा समस्या देखिएको भनेर पर्यटन व्यवसायहरूले भन्नु,
लुम्बिनीको समस्या मुख्य रूपमा लुम्बिनीको मास्टर प्लान जुन गुरु योजना हो त्यो पुरा भएको छैन, मैले दुई वर्षमा पुरा गर्ने भनेको छु, 3 वर्ष लाग्ला होइन, पशुपतिको मास्टर प्लान र अरू कामहरू, जनकपुरका यी यस्ता छन् कुराहरू, यी कुराहरूलाई चाहिँ हामीले ध्यान दिएर जानेछौँ। यसमा केही कामहरू शुरूआत पनि भइसकेको छ.
तर लुम्बिनीबाट चाहिँ भारतीय पर्यटन व्यवसायहरूले धेरै फाइदा उठाए, हामी नेपालले उठाउन सकेनौँ भन्ने कुरा चाहिँ नि
फर्किहाल्यो. त्यसले गर्दाखेरि ग्रेटर लुम्बिनीको अवधारणामा जानुपर्छ. एउटा लुम्बिनी के अरे बुद्ध जन्मेको ठाउँ अथवा तिलोराकोटको कुरा होस्, तिलोराकोटलाई जोड्नु पर्यो, रामग्रामलाई जोड्नु पर्यो, देवदहलाई जोड्नु पर्यो, लुम्बिनीलाई जोड्नु पर्यो. यदि ठाउँलाई जोडेर चाहिँ ग्रेटर लुम्बिनीको कन्सेप्टमा गइयो भने अन्तर लुम्बिनी सर्किटहरूलाई पनि अलिकति विकास गर्ने हो भने बल्ल बुद्धिस्ट टुरिस्टहरू चाहिँ दुई चार दिन पाँच सात दिन यहाँ बस्न सक्छन्. हो त्यो हिसाबमा हामी जानु पर्यो. हो त्यसका लागि मैले काम गरिरहेको छु. अहिले त आउने दुई घण्टा तिन घण्टा बस्ने
खाना पनि उतै भारतबाट
खोलहरू र अरू खोल फालेर जाने जस्तो.
अनि कतिपय पर्यटक चाहिँ अब यो हाम्रो विडम्बना नै भन्नुपर्छ, बोर्डरमा भएको अध्यागमन कार्यालयले चाहिँ नि भिसै नलगाइदिने, त्यहाँ केही लेनदेन हुन्छ होला भारतीय पर्यटन व्यवसायीसँग र उहाँहरूसँग. पर्यटक आयो, नेपाल आयो, तर उसको नेपाल आएको भनेर उसको पासपोर्टमा भिसा लाग्दैन. उनीहरू आउँछन् एक डेढ घण्टा लुम्बिनी घुम्छन् अनि फर्केर जान्छन्, उताबाट खाना प्याक गरेर लिएर आउँछन्, त्यो फोहोर चाहिँ लुम्बिनीमा छोड्छन् अनि जान्छन्.
त्यसपछि हामी सचेत भएछौँ, त्यसमा हामी सचेत भएछौँ र काम हेर्दैछौँ. त्यही भएर हाम्रो टुरिज्मको जति नम्बर हो त्यो डाटा पनि ठिक आइरहेको छैन.
यो त अब नीतिगत रूपमा तपाईँले नै गर्नुपर्ने काम रहेछ.
म सक्षम काम सरकारले गर्नुपर्ने काम हो, हामी गर्छौँ.
जनकपुर पनि पर्यटन
जनकपुरको चाहिँ विकासको एउटा बृहत्तर जनकपुर विकास समिति बनाएको छ. अब त्यसलाई जनकपुरलाई हामीले साँच्चीकै एउटा पर्यटकीय क्षेत्र बनाउँछौँ. धार्मिक पर्यटनको हिसाबले महत्त्वपूर्ण छ. भारतबाट अरू ठाउँबाट आउने पर्यटकहरूलाई चाहिँ को एउटा उत्कृष्ट गन्तव्यको रूपमा हामी विकास गर्न गइरहेका छौँ र त्यस अनुसारको कामलाई चाहिँ अगाडि बढाएका छौँ.
पशुपतिको नि कुरा गरिहालौँ.
पशुपति पनि हामी अगाडि बढाएका छौँ. पशुपतिमा केही चेन्ज केही सुधारहरू सुरु भएको छ. अब तपाईँले चाहिँ अबको दुई तिन महिना पछाडि धेरै सुधारहरू पाउनुहुनेछ
पशुपतिमा पनि.
एकदम
अघि नै 100 दिनसम्म गर्ने कार्यसूचना कार्ययोजनाहरू भन्दै हुनुहुन्थ्यो, त्यो मध्ये अहिलेसम्म पूरा भएका कार्ययोजनाहरू चाहिँ हामीले सरसर्ती अघि नै विमानस्थलमा अलिअलि भनेर भन्नुभयो.
धेरै कामहरू चाहिँ अगाडि बढेका छन् र कम्प्लिटै भइसकेका छन् कतिपय कामहरू. मलाई लाग्छ यति बेलासम्ममा चाहिँ 25-30% कामहरू चाहिँ भनेकाहरू कम्प्लिट भइसकेका छन्। मलाई के विश्वास छ भने 100 दिनभित्र हामीले बनाएका 95-98% काम पुरा हुनेछन् र थप कामहरू अझ धेरै भएका हुनेछन्,
त्यो पछि अरू थपिन्छन्.
होइन त्यही सँगसँगै
हामीले देखिने कार्ययोजना चाहिँ के हुन्छन् पुरा हुने चाहिँ.
अब त्यति बेलासम्म अन्तर्राष्ट्रिय विमानस्थल, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको चाहिँ इआई इन्भाइरोमेन्ट
वातावरणीय प्रभाव
मूल्याङ्कन प्रतिवेदन फाइनल हुनेछ, त्यो धेरै ठुलो कुरा हो. होइन त्यसमा म लागेको छु. त्यति बेलासम्म त्यसका पूर्व तयारीका काम गर्ने समितिहरू बनिसकेका हुनेछन्, मोडालिटी क्लियर भएको हुनेछ, यो मोडालिटीमा अब हामी जाने भन्ने हुनेछ. होइन अब हामीले चाहिँ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भैरवको कामलाई चाहिँ हामीले भनेअनुसारको चाहिँ जुन जति गर्छौँ भनेका छौँ त्यतिलाई भन्दा बढी पुर्याउनेछौँ. होइन हामीले चाहिँ त्यो समयमा पुर्याएको हुनेछ. आज त्यो प्रोग्रेस छ. अब अर्को चाहिँ जति पनि सम्पदाका चाहिँ निर्माणका अहिलेका कुराहरू पनि हामी समाधान गरिसकेका छौँ. होइन अनि पछाडि हामीले चाहिँ जस्तो अब फेरि पनि भन्न चाहन्छु, हामीले एक्सपर्टहरू अथवा एक्सपर्टहरू विज्ञ समूह सिभिल एभिएसनको विज्ञ समूह बनायो र अरू विज्ञ समूहहरू पनि यस बिचमा बन्नेछन्. होइन उसको चाहिँ सचिवालय बनेर काम अगाडि बढ्नेछ. होइन उत्कृष्ट पर्यटकीय गन्तव्यहरू चाहिँ फाइनल भएर काम अगाडि जानेछन्. मलाई लाग्छ यहाँ यस क्षेत्रमा अलिकति नयाँ तरिकाबाट नै काम अगाडि बढ्नेछ र अन्तर्राष्ट्रिय विमानस्थलको सुधार महत्त्वपूर्ण कुरा छ, त्यसको व्यवस्थापन महत्त्वपूर्ण कुरा छ, त्यसमा अनुभव गर्न सकिने गरी परिवर्तन हुनेछ.
अब भैरवा र पोखराको कुरा गरिहाल्नु, भैरवाको बीचमा हाम्रै कारणले नेपाली ठेकेदारहरूकै कारणले काम रोकियो र समयमा सम्पन्न हुन सक्दैन, नत्र अहिलेसम्म त्यो सम्पन्न भइसक्नु पर्ने
कारणले मात्रै होइन, अरू पनि कारणहरू छन्, त्यसलाई समाधान गरिसकिया छ. पोखरामा त्यो अवस्था आउँदैन. प्रोजेक्टहरू रोकिने अवस्था त मेरो मन्त्रालय अन्तर्गतका कुनै पनि प्रोजेक्टहरू रोकिँदै रोकिँदैन, म त एकदम विश्वासका साथ भन्छु.
पक्का हो? हुन्छ, व्यस्तताका बीच समय दिनुभयो, कुराकानी गरिदिनुभयो, यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद.
तपाईँलाई पनि धन्यवाद छ, धेरै धेरै बोल्ने मौका दिनुभयो, विचार राख्ने मौका दिनुभयो, त्यसका लागि.
उहाँ हुनुहुन्थ्यो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी। मन्त्रालयले अहिले गरिरहेका काम र अबका योजना बारेमा कुराकानी गर्दै कुराकानीका क्रममा मन्त्री अधिकारीले सरकारले पर्यटनलाई पनि मुख्य प्राथमिकता दिएको र त्यसैका क्रममा यो वर्ष कर्णाली रारा पर्यटन वर्ष मनाउन लागि जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार मुगुको रारामा उद्घाटन गर्नुभएको थियो कर्णाली रारा महोत्सवको। यो महोत्सवबाट स्थानीय बासिन्दाले चाहिँ के कस्ता अपेक्षा राखेका छन् भनेर बुझ्न उज्यालोका मुगु सहकर्मी श्याम बिसी राराताल पुग्नु भएको थियो। कर्णाली रारा पर्यटन वर्षको उद्घाटन हेरेपछि श्याम बिसीले तयार पारेको सामग्री अबको पालोमा।
सम्पूर्ण आदरणीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, आज 75 साल प्रारम्भ भएको दिन, प्रारम्भ भएको बिहानी, यस बिहानीलाई हामी विशेष ढंगले कर्णाली प्रदेशको अत्यन्तै मनोरम प्राकृतिक सुन्दरताले भरिएको यस राराबाट यहाँहरू सबैमा म नयाँ वर्ष 2075 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न लागिरहेको छु।
प्रधानमन्त्रीले देशवासीलाई नयाँ वर्षको बिहानी किरण सँगै स्वर्गकी अप्सरा राराबाट देशवासीलाई शुभकामना दिएर आफ्नो सम्बोधन शुरू गर्दै गर्दा रारामा पुग्ने स्थानीयको लड्को थियो। सम्बोधनपछि प्रधानमन्त्री हुम्ला पुगेर फर्कदा रारामा झण्डै 5,000 सर्वसाधारण प्रधानमन्त्रीको पर्खाइमा थिए। राराबाट कर्णाली रारा पर्यटन वर्षको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको र राराको प्राकृतिक सम्पदाको प्रशंसा गर्नुभयो।
एकचोटि सोचौं, हिउँ पग्लिएर हामी कहाँ ओखतीको जरा पखाल्दै पानी बग्छ, औषधि पखाल्दै पखाल्दै बगेको पानी खनिजसँग मिसिँदै मिनरल पानी हुन्छ। हाम्रो हावा र पानी यसरी औषधिमय छ, औषधीय छ। जुन देशमा जडीबुटी छ, ढुङ्गा शिलाजित हुन्छ, माटो सिमरिक हुन्छ, जुन देशमा उम्रिने झार, याचा गुम्बा र पाँचौले सञ्जीवनी हुन्छ, त्यस देशमा औषधिको अभावमा मान्छे मर्ने? अब यो स्थितिको अन्त्य, तसर्थ स्वास्थ्यको सन्दर्भमा नेपाललाई केही वर्षभित्र अर्ग्यानिक नेपाल बनाइनेछ। यस अभियानको शुरूआत कर्णालीले गर्नेछ।
यही मात्र नभएर प्रधानमन्त्रीले कर्णाली प्रदेश र मुलुकको विकास तथा पर्यटन सम्बन्धी धेरै कुरा भन्न भ्याउनु भयो। कर्णाली प्रदेशको मुगुका सर्वसाधारणको आशा के छ त? राराका पर्यटन व्यवसायी देवी कृष्ण रोकाया,
कर्णाली प्रदेशको पर्यटन विकासको लागि नाक्चा लाग्ने सडक खण्डको चाहिँ तपाईँको स्तर उन्नति, सँगसँगै नागमदेखि गङ्गडीसँगको सडकको स्तर उन्नति र कर्णाली पर्यटन प्राधिकरण गठन गर्ने भन्नुभएको छ र कर्णाली प्रदेशको गुरुजना निर्माणको चाहिँ कुरा गरिरहनु भएको छ। यी कुरा कानुन होस् भन्न चाहन्छु, किनभनेपछि अहिलेसम्म रारामा चाहिँ धेरै राजाहरू आउनु भएको छ, राष्ट्रपति आउनु भएको छ, प्रधानमन्त्रीहरू आउनु भएको छ, उहाँलगायत थुप्रै प्रधानमन्त्री आइसक्नु भयो र बोलीमा मात्रै सीमित नहोस् र कुरामा मात्रै सीमित नहोस् त उहाँले चाहिँ जुन हिसाबले आज चाहिँ बोल्नु भएको छ त्यो कुरा कानुन होस् भन्न हामी चाहन्छौँ।
मुगुका बासिन्दाले मुख्य रूपमा मुगु र कर्णाली प्रदेशलाई चीनसँग जोड्न नजिकको नाका नाक्ची लाग्ना नाका छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन माग गरेका छन्। उनीहरूले जुम्ला र कालीकोटको सिमानामा पर्ने नागमादेखि रारा र सदरमुकाम गमगेडी जोड्ने सडक कालोपत्री सहितका मागलाई जोडतोडले उठाएका छन्।
नाक्ची लाग्ने सडकको बारेमा एक नम्बरमा नाक्ची लाग्ने सडक हाम्रो टमाटर बनेपछि हाम्रो रोड सबै भयो भने हामीलाई सुविधा हुनेछ, किन चिनको निजी पर्नेछ, सबै नाका जोडिएको छ, त्यसको लागि त एक नम्बरमा त्यही माग हो नाक्ची लाग्नको लागि।
यहाँ पर्यटन प्रदर्शन गर्नको पहलको लागि प्रधानमन्त्रीले जुन भनेर जानुभएको जुन शब्दहरू छ नि त्यो बोलीमा मात्रै सीमित होइन कि, यहाँ गरेर नै देखाउनुपर्छ त्यो बोलीले। अब हरेक शेरबहादुर देउबाजी आउनुभयो, अब सबै यताउति आएर सबै चाहिँ आएर चाहिँ यहाँ बोलेर मात्र जानुभयो, गर्नु केही पनि भए होइन। जनताहरूको आय स्रोत हुने जुन चाइना सिमाना पर्छ, यसको चाहिँ यस मुगु जिल्लाको मेन समृद्धिको लागि भन्ने हो भने नाक्चाला सडकलाई सरकारले खोलिदिनुपर्छ, एक नम्बर वन पोइन्टै नै त्यही नाक्चाला सडक नै खोल।
केन्द्रबाट आउने उच्च स्तरीय नेताहरूले भाषण र प्रतिबद्धता मात्र गर्ने तर ती प्रतिबद्धता कार्यान्वयन नहुने परम्पराले निराश हुने गरेका स्थानीय बासिन्दालाई अब भने निराश पार्नु हुँदैन। प्रधानमन्त्रीले रारामा गरेका प्रतिबद्धता पूरा भएमा कर्णाली प्रदेशमा साँच्चीकै समृद्धि आउनेछ।
यो थियो मुगु सहकर्मी श्याम बिसीले गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली रारा पर्यटन महोत्सवको शुभारम्भ गरेपछि स्थानीय बासिन्दाको अपेक्षालाई समेटेर तयार पारेको रिपोर्ट। यो रिपोर्टसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8:20 नयाँ आर्थिक विषयको कुराकानी सहित फेरि उपस्थित हुनेछौ। आजका लागि कार्यक्रम बदलिन्दो नेपालबाट मुगु सहकर्मी श्याम बिसी र प्राविधिक साथी संघर्ष विष्टसँगै म सुफल काफले पनि विदा हुन्छु। नमस्कार।